सबैजनालाई फेरि पनि यीशु ख्रिस्टको नाउँमा जय मसी। तपाईँहरू सम्पूर्णलाई म आजको वचनमा स्वागत गर्न चाहन्छु। अनि आज चाहिँ हामी जकरिया 6 अध्यायमा भएको एउटा दर्शनलाई हेर्न जाँदैछौँ। अनुसार हामी ढिला नगरिकन जकरिया 6 अध्यायको 1 देखि 8 सम्म हामी पढ्नेछौँ। यो सिस्टर नितालाई म पढिदिनु हुन अनुरोध गर्न चाहन्छु। जकरिया 6:1-8। सिस्टर निता सुन्दै हुनुहुन्छ?
हजुर
हजुर हुन्छ, पढिदिनुहोस्।
जकरिया 6:1। अनि म फर्के र मैले आफ्ना आँखाहरू माथि उठाएर हेरे, अनि हेर, दुईवटा पहाडहरूको बीचबाट 4 रथहरू निस्केर आइरहेका थिए। अनि ती पहाडहरू पित्तलका पहाडहरू थिए। अनि दुईपद पहिलो रथमा राता घोडाहरू थिए, अनि दोस्रो रथमा काला घोडाहरू थिए, अनि तेस्रो रथमा छको 9 देखि 8 भन्नुभयो कि 1 देखि भन्नुभयो?
1 देखि, हजुर 1 देखि पढ्दै जानुहोस् 8 सम्म।
अनि तेस्रो रथमा सेता घोडाहरू र चौथो रथमा थुप्लो र गाढा राता घोडाहरू थिए। तब मैले जवाफ दिएर मसित कुरा गर्ने ती दूतलाई भने, यी के हुन् मेरा प्रभु? तब ती दूतले जवाफ दिएर मलाई भने, यी स्वर्गका 4 आत्माहरू हुन् जो सारा पृथ्वीका प्रभुको सामु खडा रहेका ठाउँबाट निस्केर जान्छन्। त्यसमा भएका काला घोडाहरू उत्तरको देशतिर निस्केर जान्छन्, र सेताहरू तिनको पछि निस्केर जान्छन्, अनि थोप्लोहरू दक्षिण देशतिर निस्केर जान्छन्, अनि ती गाढा राता घोडाहरू निस्केर पृथ्वीभरि यताउता डुलिहिँड्न भने जान खोजे। अनि तिनले भने, जाओ पृथ्वीभरि यताउता डुलिहिँड। तब ती पृथ्वीभरि यताउता डुलिहिँडे। तब तिनले मलाई पुकारेर मलाई यसो भने, हेर, यी उत्तरको देशतिर निस्केर जानेहरूले उत्तरको देशमा मेरो आत्मालाई शान्त पारेका छन्।
हुन्छ, हाम्रो सिस्टर नितालाई धेरै धेरै धन्यवाद। अनि हामी टाइटलमा हामी हेर्छौँ भने है यहाँ चाहिँ के लेखिएको छ, त्यसको शीर्षक भने 4 रथहरूको दर्शन है। अनि यो चाहिँ जकरिया अगमवक्ताले देखेका दर्शन हुन्। अनि अब यो दर्शनमा भएका जति पनि कुराहरू छन् ती कुराहरूलाई हामी एक एक गरिकन हामी हेर्ने छौँ है। त सबैभन्दा पहिले एक पदमा चाहिँ यहाँ के लेखिएको हामी पाउँदछौँ त भन्दाखेरि, जकरियाले चाहिँ जब फर्केर हेरे हो त्यसपछि के देखे त भन्दाखेरि, दुईवटा पहाडहरू हेर्नुहोस् है, दुईवटा पहाडहरू देखे यसरी, दुईवटा पहाडको बिचबाट रे हो, दुईवटा पहाडहरू देखे। अनि त्यो पहाडको बिचबाट चाहिँ नि के आउँदै रहेछन् त भन्दाखेरि, 4 रथहरू निस्केर आइराखेको चाहिँ देखेँ। यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ, पहिलो, दोस्रो, तेस्रो, 4 वटा होइन। अनि यो बिचबाट चाहिँ पहाड भयो यो 2टा हो, यो 2टा पहाड, यो 2टा पहाडको बिचबाट हो, यो बिचमा छ नि होइन, यो बिचबाट चाहिँ 4 रथहरू चाहिँ निस्केर आइरहेका चाहिँ देखे। अनि अब हेर्नुहोस् है, त्यो पहाड चाहिँ कस्तो थियो त, मैले हाइलाइट गरेको छु हेर्नुहोस् त, पहाडहरू चाहिँ पित्तलका पहाडहरू थिए। अब यो पित्तल अथवा काँसा भनेर पनि यहाँ हामी लेखेको हामी पाउँदछौँ, त्यो एउटै हो है त। भनेपछि यो चाहिँ यहाँ पित्तलका अथवा काँसाहरूका चाहिँ यो पहाडहरू थिए हेर्नुहोस् है। अब त्यसपछि के देखे त जकरियाले होइन, त्यसपछि के देखे हेर्नुहोस् है। अब 2 पद र 3 पदमा अब हामीले हेर्दछौँ भने चाहिँ यहाँनिर के लेखेको छ त भन्दाखेरि, पहिलो रथमा चाहिँ राता घोडाहरू थिए। कस्ता घोडाहरू थिए पहिलोमा चाहिँ? राता राता घोडाहरू थिए अरे है पहिलो। एक पदमा चाहिँ के लेखिएको छ भने, रथहरू मात्रै निस्के भनेर भनेका छन्, 4 रथहरू निस्के भनेका छन्। भने 2 पदमा चाहिँ के छ त भन्दाखेरि, त्यो रथको है घोडा रथलाई तान्ने घोडाहरूको चाहिँ रङहरू चाहिँ कस्तो थियो त भन्ने कुरा चाहिँ यहाँ विवरणमा विस्तृत विवरणमा दिएको हामी पाउँदछौँ। सो पहिलो चाहिँ के रहेछ त भन्दाखेरि राता घोडाहरू थिए, अनि दोस्रो कस्तो थियो त भन्दा काला घोडाहरू थिए भनेर हामी पाउँदछौँ होइन। अनि तीन पदमा हेर्नुहोस् त, तेस्रो तेस्रो रथमा चाहिँ सेता घोडाहरू थिए है, अनि चौथोमा चाहिँ कस्तो रे थोप्ले र गाढा राता घोडाहरू। अब त्यो चौथो रथलाई तान्ने घोडाहरू चाहिँ दुईवटा है दुई थरीका चाहिँ त्यहाँनिर के थियो त भन्दा घोडाहरू थिए अरे। पहिलो चाहिँ थोप्ले हो, थोप्ला थोप्ला परेको, तपाईँले यहाँ देख्न सक्नुहुन्छ अन्तिममा यहाँ थोप्ला थोप्ला परेको, र अर्को चाहिँ गाढा राता थिए भनेर तपाईँले देख्न सक्नुहुन्छ। यी सबै कुराहरूको चाहिँ होइन हामी विस्तृतमा अहिले एकछिनमा हेर्ने नै छौँ, तर त्योभन्दा पहिला भिजन दर्शन चाहिँ जकरियाले के देखे त भन्ने कुरा नै अहिले हामी एकदमै हेर्दैछौँ है त। अब हेर्नुहोस् है त, यी कुराहरू देखिसकेपछि अब हामीले पनि यस्तो कल्पना गरौँ न, हामीले यस्तो दर्शनहरू देख्यौँ भने यस्तो कुराहरू परमेश्वरले यदि देखाउनु भएको भए है भए चाहिँ हामीले नि के सोच्थ्यौँ होला, ओहो परमेश्वर यो कस्तो होला त, यो के होला त भनेर हामीले सोध्ने गर्दथ्यौँ कि, पक्कै सोध्थ्यौँ होला। त्यस्तै जकरियालाई पनि के आयो त भन्दाखेरि प्रश्न आयो, हो यो के हो परमेश्वर तपाईँले के देखाउनु भयो होला त भनेर चाहिँ नि है जकरियाले पनि के गरेका छन् त भन्दा प्रश्न गरेका छन्। अब हेर्नुहोस् है, त्यसपछि हामी यहाँ उत्तरमा हामी के पाउँदछौँ त भन्दाखेरि पाँच र छ पदमा, अब त्यो दूतले है दूतले चाहिँ के गरे त भन्दाखेरि जवाफ दिएर भनेका छन्, यी चाहिँ स्वर्गका चार आत्माहरू हुन् जो सारा पृथ्वीका है प्रभुको सामु खडा रहेको ठाउँबाट निस्केर जान्छन्। अब यति मात्रै चाहिँ के यति मात्र उत्तर दिएका छन्। अब यति उत्तर दिएका छन् यति भन्दैमा होइन, अब यो भनेको यो हो यो भनेको यो हो भनेर बताइएको भए त प्रष्टै बुझ्ने थियो, तर यति मात्रै के मात्रै भने ईश्वरका चार आत्माहरू भनेर मात्रै यहाँनिर चाहिँ त्यो दूतले चाहिँ उत्तर दिएको हामी पाउँदछौँ। अब छ पदमा हामी हेरौँ भने के पाउँदछौँ त भन्दा, अब हेर्नुहोस् है ती चारवटा जुन घोडाहरू छ नि होइन, चारवटा माफ गर्नु होला रथहरू होइन, रथहरूको चाहिँ अब कता कता चाहिँ अब यिनीहरू जाँदै थिए त भन्ने कुरा पनि यहाँनिर उनीहरूको दिशा पनि यहाँ बताइएको हामी पाउँदछौँ। अब हेर्नुहोस् है, पहिलो कुन निस्केको थियो, रातो घोडा निस्केको थियो, रातो रथ होइन, रातो घोडा रथलाई चाहिँ रातो घोडाले तानिराखेको हामीले देखेका थियौँ भने, तर यहाँनिर चाहिँ रातोको चाहिँ दिशा यहाँनिर बताइएको छैन। तर दोस्रो चाहिँ कुन घोडाहरू थिए त कालो घोडा हो, त्यो कालोबाट चाहिँ नि यहाँनिर चाहिँ उनीहरूको चाहिँ दिशाहरू चाहिँ बताइएको हामी पाउँदछौँ। अब हेर्नुहोस् है, यो चाहिँ कालो चाहिँ कुन हो, दोस्रो हो नि त दोस्रो घोडा। अब हेर्नुहोस् त यहाँ काला घोडाहरू चाहिँ उत्तरको देशतिर, हेर्नुहोस् है उत्तरको देशतिर जाँदै थिए, कता कालो चाहिँ उत्तरको देश हो, र तेस्रो तेस्रो चाहिँ के थिए सेता घोडाहरू थिए जुन हामीले अघि भर्खरै हामीले दुई तिन पदमा हामीले हेरिसकेका छौँ। अब हेर्नुहोस् है सेताहरू चाहिँ कहाँ निस्केर जाँदैछन् त भन्दा तिनको पछि निस्केर जान्छन्। तिनको पछि भने कुनको पछि त भन्दा काला घोडाहरूकै पछि पछि नै जान्छन् अरे के, बुझ्दै हुनुहुन्छ, काला घोडा उत्तर देशतिर जाँदैछन्, त्यही उत्तर देशतर्फ नै को पनि जाँदैछन् त भन्दा सेता घोडाहरू पनि जाँदैछन्, किनभने काला घोडाहरूलाई नै पछ्याउँदैछन्। अनि थोप्लेहरू दक्षिण दिशातिर निस्केर जान्छन्। अब हेर्नुहोस् है यहाँ मैले अघि नै हामीले यहाँनिर तिन पद पढ्दै गर्दाखेरि यहाँ के लेखेका थियौँ त भन्दाखेरि चौथो घोडामा चाहिँ दुई प्रकारका घोडाहरू थिए, एउटा थोप्लेहरू थोप्ले थोप्ले भएको, अर्को चाहिँ राता गाढा घोडाहरू थिए नि त होइन। हो त्यसो हो भने यहाँ थोप्लेहरू चाहिँ कता जाँदैछन् त, यो थोप्लेहरू चाहिँ हेर्नुहोस् है दक्षिण देशतिर निस्केर जान्छन् भनेर चाहिँ यहाँ लेखिएको हामी पाउँदछौँ है। थोप्लेहरू चाहिँ यता जान्छन्। अब बाँकी रह्यो कुन त, कुन बाँकी रह्यो, बाँकी रह्यो अब यो राता घोडाहरू। अब यो राता घोडाहरू चाहिँ कता जाँदैछन् त भन्दाखेरि हामी सात पदमा पाउँछौँ। हेर्नुहोस् त, राता घोडाहरू निस्केर पृथ्वीभरि यताउता डुली डुली हिँडौँ भनी जान खोजे, हो यताउता डुली हिँडौँ भनेर चाहिँ उनीहरू जान खोजे। अनि अब त्यसो भए के हो त, जाओ पृथ्वीभरि यताउता अब तिमीहरू डुली नै हिँड भनेर चाहिँ नि भने, र उनीहरू चाहिँ पृथ्वीभरि यताउता डुली हिँडे भनेर चाहिँ यहाँ भनेको हामी पाउँदछौँ है त। हेर्नुहोस् त, अब अनि आठ पदमा चाहिँ यहाँ के लेखेको हामी पाउँदछौँ त भन्दाखेरि, अब ती दूतलाई फेरि पुकारेर के भने त भन्दाखेरि, उत्तर देशतिर चाहिँ जो निस्केर गएका छन् उत्तर देशतिर मात्रै है, यहाँनिर एउटा दिशाको मात्र यहाँनिर चर्चा गरेको हामी पाउँदछौँ अन्तिम आठ पदमा चाहिँ। उत्तर दिशातिर निस्केर जानेहरूले चाहिँ उत्तरको देशमा चाहिँ मेरो आत्मालाई शान्त पारेका छन् भनेर चाहिँ त्यहाँ के भने त दूतले यी कुरा भने। अब हेर्नुहोस् है त, यति कुरा त अब हामीले के हेऱ्यौँ त भन्दाखेरि, जकरियाले जस्तो दर्शन देखेका थिए त्यस्तै कुराहरूलाई अब हामीले हेऱ्यौँ कि होइन। अब त्यसो हो भने यो यो अर्थ है, यो दर्शनको अर्थ चाहिँ के होला त? जकरियाले देखेका दर्शनको अर्थ के हुन्? होइन के हुन् त? हामीले परमेश्वरलाई धन्यवाद दिन्छौँ है, किनभने हामीले पहिलो पाठ माने, पहिलो पाठ चाहिँ कुन पाठ पढेका थियौँ त भन्दाखेरि, बाइबललाई हामीले कसरी अनलक गर्ने, अनलक भनेको चाहिँ बाइबललाई हामीले कसरी खोल्ने भन्ने कुराको चाहिँ चाबी परमेश्वरले हामीलाई पहिलो पाठमा नै दिइसक्नु भएको छ। अनि बाइबल अध्ययन गर्ने प्रकारहरूमा हामीले एक प्रकार, 10वटा प्रकारहरू हामीले हेरेका थियौँ, ती मध्येको एउटा प्रकार भनेको चाहिँ के हो त भन्दाखेरि, ड्रिम्स एन्ड भिजन भनेर हामीले हेरेका थियौँ। ड्रिम्स एन्ड भिजन भनेको चाहिँ सपनाहरू र दर्शनहरू। अब सपनाहरू र दर्शनहरूलाई कसरी खोल्ने त भन्ने चाबी पनि हामीले पाइसकेका छौँ। अब त्यसो हो भने कसरी खोल्ने हो त भन्दाखेरि, वचनले वचनलाई उल्टा गर्न जरुरी हुँदछ होइन। अब यहाँ देखिएका कुराहरू धेरै चिन्हहरू छन्। अब यो दर्शन भनेको चाहिँ के हो त, जस्तो हो त्यस्तै हामीले बुझ्यौँ भने त, अब यहाँ बुझ्ने मैले अहिले जति पनि तपाईँहरूलाई उल्टा गरेँ, जकरिया एकको आ ए जकरिया छको एकदेखि आठ पदसम्मको जति पनि कुराहरू भने त्योभन्दा बाहेकको अरू केही हुने थिएन कि। तर दर्शन भनेको चाहिँ के हो त भन्दा, शाब्दिक नभइकन त्यहाँ चाहिँ चिन्हहरू परमेश्वरले दिनुहुन्छ र ती चिन्हहरूको अर्थ चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ। र ती चिन्हहरूको अर्थ चाहिँ हामीले कसरी बुझ्छौँ त भन्दाखेरि, बाइबलले बाइबललाई उल्टा गरेर। अब यति कुरा अब हामीले बुझिसकेपछि अब यो दर्शनको अर्थ के हो त भन्ने तर्फ हामी प्रवेश गर्नेछौँ। अब यो दर्शनलाई हामी बुझ्न कोसिस गर्नेछौँ कसरी त भन्दाखेरि, बाइबलले बाइबललाई उल्टा गरिकन। आमेन, आउनुहोस् हामी अघि बढौँ। अब यहाँनिर हामीले के देख्यौँ त भन्दाखेरि नि, पहाडका कुरा हामीले देख्यौँ हो। एक पदमा तपाईँले हेर्न सक्नुहुन्छ, जकरिया छको एक पदमा, त्यहाँ चाहिँ दुईवटा पहाडको बिचबाट चारवटा रथहरू निस्के। अब पहिला पो हामीले के बुझौँ त भन्दा, पहाडहरू, पहाड भन्ने यहाँ चिन्ह चलाइएको छ। अब यो पहाडको अर्थ चाहिँ के हो त भनेर हामी हेर्नेछौँ। यो पहाडले चाहिँ राज्यलाई दर्शाउँदछ। पहाडको अर्थ चाहिँ के हो त राज्य, अब कसरी त भन्दा, हामीले दानियल दुई अध्यायमा हामीले अध्ययन गरिसकेका छौँ। दानियल दुई अध्याय चाहिँ के को विषयमा छ त भन्दाखेरि, दानियलमा चाहिँ है नबुकदनेजर राजाले चाहिँ ठुलो एउटा शालिक देख्दछन्। त्यो शालिकको अर्थ हो त्यो चाहिँ, त्यो पनि के थियो त भन्दा, दर्शन नै थियो। कसले देखेका? नबुकदनेजर राजाले। हो, त्यो दर्शनको अर्थ हामीले पहिले नै बाइबलबाट कसरी उल्टा गर्नुपर्दछ भन्ने कुरा हामीले विस्तृत रूपमा हेरि नै सकेका छौँ है। अब यो पहाडले चाहिँ कसरी चाहिँ राज्यलाई जनाउँदछ त भन्ने कुरा मात्रै अलिकति म तपाईँलाई बताउन चाहन्छु। अब हेर्नुहोस् है, त्यो नबुकदनेजर राजाले चाहिँ के देख्दछन् त भन्दा, विभिन्न धातुहरूबाट बनेको ठुलो शालिक देख्दछन् हो। अनि त्यो शालिगलाई चाहिँ के हो त, कतैबाट पनि नकाटिएको हो, कतैबाट कसैको हातले नकाटिएको ढुङ्गा आएर चाहिँ नि त्यो धातुमा लाग्दछ। र त्यो ढुङ्गा चाहिँ के हुँदछ, बढ्दछ 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 अनि ठुलो पहाड हुँदछ भनेर चाहिँ नि त्यहाँनिर दर्शनमा देखेको हामी पाउँदछौँ। र त्यसको दर्शनको उल्थामा हामीले हेर्दछौँ भने चाहिँ त्यो त्यो पहाड, त्यो ढुङ्गा हो जुन बढ्दै 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 गयो, त्यो चाहिँ पाँचौँ विश्वव्यापी राज्य हो भन्ने कुरा हामीले दानियल दुई अध्याय अध्ययन गर्दै गर्दा, यानि कि पाँचौँ विश्वव्यापी है राज्य भन्ने विषयमा हामीले हेर्दै गर्दा अध्ययन गरिसकेका छौँ। सो भने त्यो पहाडले चाहिँ केलाई जनाउँदछ त भन्दाखेरि, राज्यलाई जनाउँदछ। बुझ्दै हुनुहुन्छ? अब यो दुईवटा पहाडले चाहिँ के कुरालाई जनाउँदछ त भन्दा, दुईवटा राज्यहरूलाई जनाउँदछ। यति है त, पहाडलाई हामीले हेऱ्यौँ। अब यो पहाड चाहिँ अब यो राज्य त राज्य हो, अब यो कसको राज्य हो, के को राज्य हो भनेर बुझ्नको निम्ति चाहिँ नि अब यो पहाड चाहिँ केले बनेका थियो त भन्ने कुरा हामीले बुझ्न जरुरी हुँदछ। अब यो पहाड चाहिँ पहाड मात्रै थिएन के, त्यो पहाड चाहिँ पित्तल अथवा काँसाले बनेको थियो भनेर हामीलाई जकरिया 6 को 1 पदले नै हामीलाई बताउँदछ। अनि ती पहाडहरू पित्तलका पहाडहरू थिए। अब हेर्नुहोस् है, पित्तलका पहाड थिए। अब यो पित्तलको अर्थ के हो त भनेर हामी हेर्नेछौँ। त्यस पश्चात मात्रै अब त्यो राज्य चाहिँ कसको राज्य, के को राज्य, कस्तो प्रकारको राज्य हो भन्ने कुरा चाहिँ हामी बुझ्नेछौँ कि। त्यसो हो भने हामीले गत हप्ता पनि यो ट्याबर्नेकल यानि कि निवास स्थान है, परमेश्वरले त्यो उजाड स्थानमा चाहिँ तिमीले निवास स्थान बनाउनु पर्छ भनेर भन्नुभएको थियो, अनि त्यही निवास स्थानकै कुरा हामीले जोडेका थियौँ। अब हेर्नुहोस् त, निवास स्थानमा नि पवित्र स्थान र महापवित्र स्थान चाहिँ सुनले बनिएको हुँदथ्यो है। त्यहाँभित्र भएका सबै कुराहरू चाहिँ के हो त सुनले मोहोरिएको र सुनै सुन। अनि यो सुनले चाहिँ के कुरालाई जनाउँदछ भनेर हामीले हेऱ्यौँ, दिव्य प्रकृति। दिव्य प्रकृति भनेको चाहिँ कस्तो त भन्दाखेरि कहिले पनि नमर्ने अमरत्व भन्ने कुरालाई हामीले हेरेका थियौँ भने, अब 3 वटा भागहरू हुँदछन् निवास स्थानमा। ती 3 वटा भाग चाहिँ के हुन् त भन्दाखेरि, पहिलो आँगन जुन तपाईँले यहाँ देख्न सक्नुहुन्छ, यो पुरै चाहिँ निवास स्थान हो यो है। अनि यहाँ चाहिँ के हुँदथ्यो त भन्दा आँगन हो, आँगन आँगन पछि अब यहाँबाट भित्र यो ढोकाबाट छिरेर गइसकेपछि पवित्र स्थान, अनि यहाँ 2टा भागहरू हुँदथे अनि महापवित्र स्थान। यसरी 3 वटा भागमा चाहिँ विभाजित गरिएको हामी पाउँदछौँ। अनि यो बाहिरको आँगनमा भएका सबै कुराहरू चाहिँ काँसा अथवा पित्तलले बनेका हुँदथे है। अब यसको विषयमा आउने दिनहरूमा हामी निवास स्थान भन्ने विषय नै हामी अझ विस्तृत रूपमा हामी हेर्ने नै छौँ, तर अहिले चाहिँ छोटकरीमा है। अब यो चाहिँ काँसाले चाहिँ के कुरालाई जनाउँदछ त, गत हप्ता पनि हामीले हेरिसक्यौँ, मानव प्रकृति। मानव प्रकृति पनि कस्तो मानव प्रकृति त भन्दाखेरि सिद्ध मानव प्रकृतिलाई जनाउँदछ। कसले? यो पित्तल अथवा काँसाले। अब यसो हो भने यो चाहिँ के भयो त भन्दा हेर्नुहोस् है, 2वटा पित्तलको पहाडले चाहिँ 2वटा मानव राज्यलाई जनाउँदछ। त्यो मानव राज्य पनि कस्तो त भन्दाखेरि सिद्ध मानव राज्य। बुझ्दै हुनुहुन्छ? सिद्ध। त्यसो हो भने अब यो कहिले कहिले हो त, होइन कहाँबाट सुरु भयो त भनेर हामीले हेर्दछौँ भने, यो सिद्ध मानव राज्य चाहिँ नि अदनको बगैँचाबाट नै परमेश्वरले सुरुवात गर्नुभयो। कसरी? हामीले आदमलाई परमेश्वरले कसरी सृष्टि गर्नुभयो भन्ने कुरालाई हामीले हेर्दछौँ भने ट्याक्कै हामी त्यहाँ चाल पाउँदछौँ। परमेश्वरले कसरी सृष्टि गर्नुभयो त आदमलाई भन्दाखेरि, परमेश्वरले चाहिँ आदमलाई चाहिँ शुद्ध सिद्ध बनाउनु भयो हो। पाप नगरुन्जेल चाहिँ आदम कस्ता थिए? सिद्ध थिए। अनि आदमलाई चाहिँ परमेश्वरले त्यो मुकुट पनि लगाइदिनु भयो भनेर हामीले चाल पाउँदछ। मुकुट लगाइदिनुको मुकुट भनेको चाहिँ के हो त भने, त्यसले राज्यलाई जनाउँदछ हो, राजालाई जनाउँदछ। त्यसो हो भने परमेश्वरले चाहिँ अदनको बगैँचाबाट नै त्यो राज्य चाहिँ सुरु गर्नुभएको थियो होइन। भने चाहिँ यो चाहिँ कहाँबाट सुरु भयो त भन्दा अदनको बगैँचाबाट। सुन्नुहोस् है त, पहिलो यो भयो। त्यसो भए अब अर्को चाहिँ कुन हो त, पर्फेक्ट पर्फेक्ट भनेको सिद्ध राज्य, त्यो चाहिँ जब 1000 वर्षको अन्त्य हुँदछ यीशु ख्रिस्टको राज्य, त्यस पश्चात चाहिँ के हुनेछ त भन्दा सिद्ध मानव राज्य चाहिँ सुरुवात हुनेछ त्यहाँबाट। बुझ्दै हुनुहुन्छ? यो चाहिँ अदनको बगैँचा र यीशु ख्रिस्टको दोस्रो आगमन पश्चात, यीशु ख्रिस्टले 1000 वर्ष राज्य गरिसक्नु भइसके पश्चातको राज्यलाई जनाउँदछ। अब यो बुझ्दै हुनुहुन्छ नि होइन, यो दुई बीच चाहिँ यहाँ के भएको छ त भन्दा, यहाँनिर बीच पो बीच भनेको छ नि त, भनेपछि यो अदनको बगैँचाको र 1000 वर्षको राज्य पछिको अन्त्य पछिको बीचमा चाहिँ यहाँनिर के छ त भन्दाखेरि ग्याप छ। हेर्नुहोस् त, ग्याप छ नि होइन। अब यो ग्याप चाहिँ कति वर्षको थियो त भनेर हामीले हेर्दछौँ भने चाहिँ 7000 वर्षको छ। बुझ्दै हुनुहुन्छ? अब यो 7000 वर्षको विषयमा अब कसरी भन्ने कुरा अझै हामी आउँदो दिनहरूमा अझै हामी प्रश्न हुँदै हुँदै जानेछौँ होइन। अदनको बगैँचाको राज्य र 1000 वर्षसम्मको त्यो अवधिलाई कसरी 7000 वर्ष हुँदछ भन्ने कुरा अझै हामी टाइम प्रोफेसी भन्ने विषयमा अध्ययन गर्दै गर्दाखेरि अझै हामी विस्तृत रूपमा बुझ्दै बुझ्दै जानेछौँ। अब हामीले यति कुराहरूलाई चाहिँ हामीले बुझ्यौँ। यो चाहिँ कुन हो त भन्दा जकरिया छ को एक पदले भनेको व्याख्याहरू मात्र हामीले हेऱ्यौँ है त, पहिलो कुरा। अब हेर्नुहोस् है, अनि पहिलो कोरन्ती 15:24-26, अहिले हामी 24 को पहिलो अंशलाई मात्रै हेर्नेछौँ, यहाँ तपाईँले देख्न सक्नुहुन्छ। अब हेर्नुहोस् है यहाँ, त्यसपछि जब उहाँले राज्य परमेश्वर अर्थात् पिताको हातमा सुम्पिदिनुहुन्छ भनेर यहाँ लेखिएको हामी पाउँदछ कि। अब हेर्नुहोस् है, यो जब 1000 वर्षको राज्य अन्त्य हुन्छ नि है, त्यस पश्चात चाहिँ उहाँले भनेको, यो उहाँ भनेको चाहिँ येशु ख्रिस्टले, के येशु ख्रिस्टले चाहिँ राज्य परमेश्वर अर्थात् पिताको हातमा, परमेश्वर पिता हुनुहुन्छ हो, उहाँको हातमा चाहिँ सुम्पिदिनुहुन्छ भनेर यहाँ लेखिएको हामी पाउँदछ कि। हो, यो 1000 वर्षको अन्त्यपछि येशु ख्रिस्ट स्वयंले 1000 वर्षसम्म त येशु ख्रिस्टले राज्य गर्नुहुन्छ नि होइन, येशु ख्रिस्ट र उहाँको मण्डलीले। अनि त्यो राज्य पश्चात चाहिँ के गर्नुहुन्छ अरे भन्दा, येशु ख्रिस्टले परमेश्वरको हातमा दिनुहुन्छ र परमेश्वरले नै चाहिँ के गर्नुहुन्छ त, राज्य गर्नुहुन्छ त्यो पर्फेक्ट किङडममा, बुझ्दै हुनुहुन्छ, पर्फेक्ट ह्युम्यानिटीमा, त्यो भनेको सिद्ध मानव जाति हो, त्यहाँनिर चाहिँ परमेश्वरले नै राज्य गर्नुहुन्छ। हो ल, अब हामीले यति कुरालाई बुझ्यौँ। अब यहाँ के छ छ त भन्दाखेरि, अब यो बिचमा चाहिँ, अब हेर्नुहोस् है, यो दुईवटा पहाडहरूको बिचमा, यो भन्नुको मतलब 7000 वर्षको अवधिभित्र चाहिँ अब यहाँ के छन् त भन्दाखेरि, यो चारवटा घोडाहरू है, चारवटा रथहरू, जुनमा चार प्रकारका घोडाहरू छन्, यी घोडाहरू चाहिँ आए के। अब यसले के कुरालाई जनाउँदछ त भन्दाखेरि, यो चाहिँ मानव जातिको चारवटा मुक्ति हुन्छ भनेर चाहिँ परमेश्वरले बताउन खोज्नु भएको हो, बुझ्दै हुनुहुन्छ। अब कसरी त, यो कुरा हामी अहिले हेर्ने नै छौँ। अब हेर्नुहोस् है, गत हप्ता पनि हामीले के कुरालाई हेरेका थियौँ त भन्दाखेरि, अदनको बगैँचाबाट निस्किएको चारवटा नदीहरू भनेर हामीले हेरेका थियौँ हो, त्यो विषयमा पनि हामीले के कुरालाई हेरेका थियौँ, पहिलो नदी, दोस्रो नदी, तेस्रो न तेस्रो चौथोले के कुरालाई जनाउँदछ भनेर, यहाँ माफ गर्नु होला, यहाँ चौथो, पहिलो, दोस्रो, तेस्रो, चौथो हुनुपर्ने, यहाँ चौथो र पाँचौँ भएछ। अब हेर्नुहोस् है, पहिलो, दोस्रो, तेस्रो, चौथो, अब यो चारवटा नदीहरूले के कुरालाई दर्शाउँदछ त भनेर हामीले गत हप्ता नै हामीले हेरिसकेका छौँ। त्यो भनेको चाहिँ के हो त भन्दाखेरि, पहिलो र दोस्रोले स्वर्गीय मुक्तिलाई जनाउँदछ हो, तेस्रो र चौथोले चाहिँ पार्थिव मुक्तिलाई जनाउँदछ भनेर हामीले हेऱ्यौँ। अब स्वर्गीय मुक्तिमा पनि दुईवटा वर्गहरू छन् र पार्थिव मुक्तिमा पनि दुईवटा वर्गहरू छन्, यसरी चाहिँ चारवटा मुक्ति परमेश्वरले मानव जातिको निम्ति चाहिँ योजना गर्नुभएको छ र उहाँको दिव्य योजनामा चाहिँ यी चारवटा मुक्तिहरू छन् भन्ने विषय हामीले हेरिसकेका छौँ। आजको विषय पनि यहीसँग सम्बन्धित छ, बुझ्दै हुनुहुन्छ। अब हेर्नुहोस् है त, यहाँनिर हामीले देख्न सक्दछौँ, पहिलो वर्ग, दोस्रो, तेस्रो र चौथो हो, 1,44,000 जो प्योर मण्डलीहरू हुन्, त्यसपछि ठुलो भिड, त्यसपछि विश्वासका साक्षीहरू र संसार। अब यति कुरा हामीले यहाँ बुझिसकेपछि चाहिँ, अब कुन चाहिँ घोडाले होइन, कुन चाहिँ रथले चाहिँ कुन वर्गलाई जनाउँदछ त, कुन मुक्तिलाई जनाउँदछ भन्ने कुरा चाहिँ अब हामी हेर्न जाँदैछौँ है त। अब हेर्नुहोस् है त, यहाँनिर हामीले हेर्दछौँ भने यहाँ 6:5 यहाँनिर हामीले के कुरा पाउँदछौँ त भन्दाखेरि, यहाँ छोटकरीमा दूतले चाहिँ नि अब यो चारवटा आत्माहरू हुन् भनेर त भनेका छन्, तर यति भन्नेमा चाहिँ हामीले प्रष्ट रूपमा हामीले बुझ्दैनौँ होइन। अब नबुझ्दाखेरि चाहिँ अब हामीले के गर्नुपर्ने भयो त भन्दा, यहाँ चलाइएका चिन्हहरू, यी चिन्हहरूलाई जब हामीले परमेश्वरको वचनबाट हामीले खोज्न कोसिस गर्छौँ, त्यस पश्चात मात्रै यी चिन्हहरूको अर्थ हामी बुझ्छौँ। अब त्यसो हो भने यहाँनिर कुन चिन्ह, के चिन्हहरू चलाइएको छ त भन्दाखेरि, यहाँनिर चलाएको चिन्ह चाहिँ के छ, रथ भन्ने चिन्ह चलाएको छ है, रथ भन्ने चलाएको छ नि होइन। अब यो रथले चाहिँ के कुरालाई जनाउँदछ त भन्दाखेरि, हामीले साधारणतया हामीले हेर्छौँ भने रथले चाहिँ मानिसहरूलाई चाहिँ नि तान्ने काम गर्दछ, मानिसहरूलाई राखेर तान्ने काम गर्दछ। बाइबलमै हामीले हेर्दछौँ भने पनि होइन, लडाइँ गर्न गएका घटनाहरू हामी देख्दछौँ, जसमा चाहिँ रथहरू चलाएर हो लडाइँमा गएका घटनाहरू हामी देख्न सक्दछौँ। त्यसो हो भने यो रथले चाहिँ नि के कुरालाई जनाउँदछ त भन्दाखेरि, रथले चाहिँ एउटा वर्ग, एउटा समूहलाई जनाउँदछ क्या, बुझ्दै हुनुहुन्छ, मानिसको एउटा वर्ग, एउटा समूहलाई जनाउँदछ रथले। अब रथले त्यो कुरालाई जनाउँदछ भने अब कुन चाहिँ समूह हो त, कुन चाहिँ समूह हो भनेर अब बुझ्नको निम्ति चाहिँ अब हामीले के बुझ्नु पर्यो त भन्दा, कुन चाहिँ घोडाले चाहिँ तानिराखेको छ के, अनि त्यो घोडाको रङ चाहिँ कस्तो छ त भन्ने कुरा जसै हामी बुझ्दछौँ, त्यस पश्चात अब यो कुन चाहिँ समूह हो भनेर चाहिँ हामी प्रष्ट रूपमा हामी बुझ्न सक्दछौँ। जस्तै अघि हामीले हेऱ्यौँ नि पहाडहरूले केलाई जनाउँदछ परमेश्वरको वचनले भनेर हामीले हेऱ्यौँ, पहाडले परमेश्वरको राज्यलाई, परमेश्वरको होइन राज्यलाई जनाउँदछ भन्ने कुरालाई हेऱ्यौँ भने, अब यहाँनिर काँसाको अथवा पित्तलको पहाड भनेपछि चाहिँ अब यो काँसा भन्ने रङले चाहिँ केलाई जनाउँदछ त अन्त, ए हामीले हेऱ्यौँ नि त अघि अर्थ केलाई हेऱ्यौँ त भन्दाखेरि सिद्ध मानव जातिको राज्य रहेछ भन्ने कुरा हामीले बुझ्यौँ नि त होइन। त्यस्तै यो रथले त समूह एउटा निश्चित एउटा वर्ग एउटा समूहलाई जनाउँदछ, तर अब यो कुन समूह हो भनेर बुझ्नको निम्ति चाहिँ अब यो घोडाहरू कुन चाहिँ रथलाई चाहिँ कुन चाहिँ घोडाहरूले कुन रङको घोडाहरूले तानिराखेको छ भन्ने कुरालाई जब हामी बुझ्छौँ, त्यस पश्चात कुन चाहिँ समूह हो भनेर पनि हामी प्रष्टै बुझ्छौँ। अब त्यसो हो भने अब यो घोडाहरू चाहिँ कुन कुन घोडाहरू छन् त, आउनुहोस् हामी त्यसतर्फ अघि बढौँ। अब हेर्नुहोस् है, सबैभन्दा पहिले चाहिँ के भयो त भन्दा राता घोडा निस्केको छ हामी पाउँदछौँ कि, कस्तो राता हामी कहाँ पाउँछ यो भन्दा दुई पदमा, छको दुईमा हामीले हेर्दछौँ भने पहिलो रथमा राता घोडाहरू थिए, राता घोडाहरू हो। अब त्यसो हो भने यो राता घोडा रातोको अर्थ के हो त भन्नुहोस्, हामी त्यो अर्थलाई अब हामी खोज्ने हामी प्रयास गर्नेछौँ, जुन चाहिँ हामी गन्ती 19:1-2 हामी पाउँदछौँ। हाम्रो विनोद ब्रदरलाई गन्ती 19:1-2 पढिदिनु हुन म अनुरोध गर्न चाहन्छु। विनोद ब्रदर सुन्दै हुनुहुन्छ? हुन्छ, हाम्रो सिस्टर निताले पढिदिनुहोस्।
गन्ती 11 भन्नुभयो कि 19 भन्नुभयो?
गन्ती 19:1-2 पद।
तब परमप्रभुले मूसा र हारूनलाई यसो भन्नुभयो, परमप्रभुले यसो भन्दै आज्ञा गर्नुभएको व्यवस्थाको विधि यही हो, इसरायलीहरूलाई भन र तिनीहरूले तिमी कहाँ एउटा निस्खोट रातो कोरली ल्याउन् जसमा कुनै खोट पाइँदैन र जसमाथि कुनै जुवा नै राखिएको छैन।
हेर्नुहुन्छ सिस्टर नितालाई धेरै धेरै धन्यवाद। अब यहाँ हेर्नुहोस् है त, यहाँ परमेश्वरले चाहिँ यहाँ के भन्नुभयो त मूसालाई भन्दाखेरि नि, अनि के भन्दै आज्ञा अथवा विधि दिनुभयो त भन्दा एउटा निस्खोट रातो कोरली ल्याउनु हो। एउटा कस्तो कोरली? रातो। अहिले हामी के हेर्दैछौँ? रातो घोडाको विषयमा हेर्दैछौँ, रातोको अर्थ हामी हेर्दैछौँ। अब यहाँ पनि के चलाइएको छ? रातो कोरली ल्याउनु। अब त्यो कोरली चाहिँ कस्तो हुनु पर्दथ्यो त भन्दा निस्खोट हुनु पर्दथ्यो हो, खोट नभएको निस्खोट होइन, अनि जुवा नै नराखिएको भनेर चाहिँ हामी यहाँ लेखिएको हामी पाउँदछौँ 1 र 2 पदमा। अब हेर्नुहोस् है, अनि 3 पदमा अब हामीले हेर्दछौँ भने त्यो कोरलीलाई चाहिँ के गरिन्थ्यो त हेर्नुहोस् है, यहाँ पुजारीले चाहिँ के गर्नु त, पुजारीलाई दिनु अनि त्यसलाई चाहिँ छाउनी बाहिर लगेर हो। छाउनी बाहिर भनेको चाहिँ के हो त भन्दा अघि हामीले हेऱ्यौँ, यहाँ हेर्नुहोस् त, यो चाहिँ निवास स्थान हो, निवास स्थानबाट बाहिर लिएर आएर छाउनी, छाउनीमा चाहिँ कोहरू हुँदथे त भन्दाखेरि अनि यहाँनिर 12 कुलहरू हुँदथे होइन, यहाँबाट बाहिर लिएर आएर चाहिँ के गर्नुहोस् त भन्दाखेरि यहाँ बाहिर लिएर आएर चाहिँ त्यहाँ चाहिँ मारोस् भनेर भनिएको हामी पाउँदछौँ। अब हेर्नुहोस् है त, अब यो हामीले निवास स्थानको विषयमा अध्ययन त हामीले गरेका छैनौँ, तर एकदमै छोटकरीमा म तपाईँहरूलाई निवास स्थानले केलाई जनाउँदछ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। अब हेर्नुहोस् है, यो निवास स्थान जो छ, यो निवास स्थानले चाहिँ मण्डलीलाई दर्शाउँदछ है। अब कसरी त भनेर हामीले हेर्दछौँ भने, निवास स्थानमा एउटै मात्र ढोका हुँदथ्यो, त्यो ढोका पनि पूर्वपट्टि मात्र हुँदथ्यो हो, बुझ्दै हुनुहुन्छ? अब हेर्नुहोस् है, अनि एउटै मात्र ढोकाले चाहिँ के कुरालाई जनाउँदछ त भन्दाखेरि, हामीले योहन्नाको पुस्तकमा हामीले हेर्दछौँ भने येशु ख्रिस्टले के भन्नुभयो, ढोका चाहिँ म नै हुँ भनेर येशु ख्रिस्टले भन्नुभएको छ क्या। यो ढोकाले चाहिँ कसलाई जनाउँदछ त भन्दा येशु ख्रिस्टलाई जनाउँदछ। अब हेर्नुहोस् है मण्डली, अब येशु ख्रिस्टद्वारा नै को जन्मेका हुन् त भन्दा येशु ख्रिस्टको सेवकाई होइन, येशु ख्रिस्टद्वारा मात्र मण्डली जन्मेका हुन्। अब यो निवास स्थानले चाहिँ मण्डलीलाई जनाउँदछ हो। अब निवास स्थान भन्दा बाहिरले चाहिँ कसलाई जनाउँदछ त भन्दाखेरि, यो क्याम्प भन्ने हुँदछ यसले संसारलाई जनाउँदछ हो, किनभने येशु ख्रिस्टद्वारा मात्रै हामी प्रवेश गर्न पाउँदछौँ होइन। अब हेर्नुहोस् त, अब यो निवास स्थानले मण्डलीलाई जनाउँदछ, अब यहाँ बाहिरको बाहिरले चाहिँ कसलाई जनाउँदछ त, केलाई जनाउँदछ त भनेर हामीले हेर्दछौँ भने, यहाँ चाहिँ हेर्नुहोस् है के लेखिएको छ त भन्दाखेरि, छाउनी बाहिर चाहिँ यहाँ बलिदान गरिन्थ्यो हो, त्यो बलिदान पनि परमेश्वरले चाहिँ के गर्नुभयो त भन्दा ग्रहण गर्नुभयो क्या, ग्रहण गर्नुहुन्थ्यो क्या। अब त्यसो भए त्यो त्यस्तो के बलिदान थियो त जुन बलिदानलाई चाहिँ परमेश्वरले चाहिँ ग्रहण गर्नुहुन्थ्यो, छाउनी त्यो निवास स्थान बाहिरको बलिदानलाई पनि उहाँले एक्सेप्ट गर्नुहुन्थ्यो त होइन, उहाँले चाहिँ हुन्छ भनेर ग्रहण गर्नुहुन्थ्यो त। त्यो भनेको चाहिँ अरू केही नभइकन पुरानो करारमा भएका विश्वासयोग्य साक्षीहरू, बुझ्दै हुनुहुन्छ, एन्सियन्ट वर्दिजहरूको चाहिँ बलिदान थियो कि। त्यो बलिदानको विषयमा हामी हिब्रू 11 अध्यायमा हामी पाउँदछौँ, हिब्रू 11 35 37 पद। कृपया विनोद ब्रदर सुन्दै हुनुहुन्छ, हुन्छ,
हजुर
हाम्रो
सर,
विनोद, हजुर विनोद ब्रदरले हिब्रू 11 35 पद पढिदिनु होला, म अनुरोध गर्न चाहन्छु।
पारिएको अवस्थामा प्राप्त गरे अनि अरूले चाहिँ उत्तम बौरी उठाई प्राप्त गरौँ भनेर सुस्कारा ग्रहण गरेनन्, तर कुटाई खाई खाई उनीहरू मरे। अनि अरू चाहिँ गिल्ला गरिएर कोर्रा खाएर त्यसमाथि बन्धन र कैदमा परेर जाँचिए। तिनीहरू ढुङ्गाले हानिए, आराले चिरिए, परीक्षामा परे, तरवारले मारिए, तिनीहरू कङ्गाल भएर सतावट सहँदै पीडा भोग्दै भेडाका छालाहरू र बाख्राका छालाहरू पहिरी चारैतिर घुमिहिँडे।
हुन्छ, धन्यवाद विनोद ब्रदरलाई। अब यहाँ हेर्नुहोस् त, 11 अध्यायको हामीले शीर्षकलाई हामीले हेर्छौँ भने यहाँ पनि हामी के कुरालाई पाउँदछौँ त भन्दा विश्वासका साक्षीहरू। अब विश्वासका साक्षीहरू कहाँबाट भयो त भन्दा हाबिलदेखि सुरुवात भयो, जुन 4 पदमा हामी पाउँदछौँ, र अन्तिम हामीले हेर्दछौँ भने कहाँ त हाबिलदेखि लिएर नि हाबिलदेखि कहाँसम्म त भन्दाखेरि अन्तिम बप्तिस्मा दिने योहन्ना सम्मका व्यक्तिहरू है, उनीहरूले चाहिँ दुःख कष्ट ती कुराहरू सहे के हो, त्यो नै उनीहरूको के थियो त भन्दाखेरि त्यो नै उनीहरूले चढाइएको चाहिँ सेक्रिफाइस बलिदान थियो, जुन कुरा चाहिँ परमेश्वरले के गर्नुभयो त भन्दा ग्रहण गर्नुभयो के, बुझ्दै हुनुहुन्छ। मण्डली आउनुभन्दा अगाडि हेर्नुहोस् त, मण्डली त आएका थिएन नि होइन, यहाँ मण्डली यहाँ छन् होइन, यो भनेको निवास स्थान हो, यहाँबाट बाहिर भने मण्डली आउनुभन्दा अगाडि नै उनीहरूले बलिदान चढाएका थिए के, बुझ्दै हुनुहुन्छ। हो, यो बलिदानलाई चाहिँ नि परमेश्वरले ग्रहण गर्नुभयो। त्यसो हो भने यो रातो घोडाले चाहिँ कसलाई जनाउँदछ त भन्दाखेरि विश्वासका साक्षीहरूको समूहलाई जनाउँदछ। अब अझै हामीले हेर्दछौँ भने नि यो गन्ती 19:9 हामीले हेर्दछौँ भने त्यसपछि त्यहाँ के लेखिएको हामी पाउँदछौँ त भन्दाखेरि, जुन यो रातो कोरलीलाई बलिदान चढाइन्थ्यो हो, यो बलिदान चढाइसके पश्चात चाहिँ के गरिन्थ्यो त भन्दाखेरि, यो अब जलिसकेपछिको खरानी र यो खरानीलाई चाहिँ नि पानीमा दुइटालाई मिक्स गरेर के मिसाएर नि अशुद्ध कुराहरूमा चाहिँ शुद्ध बनाउनको निम्ति चाहिँ चढाइन्थ्यो क्या, बुझ्दै हुनुहुन्छ। अब त्यसो हो भने अब कसरी चाहिँ, अब हेर्नुहोस् है, यो रातो कोरलीले चाहिँ रातो कोरली कसलाई जनाउँदछ भने मैले हामीले हेऱ्यौँ त भन्दा विश्वासका साक्षीहरूलाई। अब यो विश्वासका साक्षीहरू चाहिँ केसँग मिक्स भयो भनेर भनेको छन् त, 19:9 पद अनुसार हेऱ्यो भने पानी। अब यो पानीले चाहिँ के कुरालाई जनाउँदछ त, एफिसी 5:26 पद पढिदिनुहोस् त। एफिसी 5:26 सिस्टर निता, एफिसी 5:26
उहाँले त्यसलाई वचनद्वारा जलको स्नानले शुद्ध गरी पवित्र पारिदिउन्।
हेर्नुहोस् त, त्यसलाई वचनद्वारा जलको स्नानले। अब हेर्नुहोस् त, जल चाहिँ यहाँ केसँग तुलना गरिएको हामी पाउँदछौँ त भन्दाखेरि वचन हो। त्यसो भए यो वचन, पानी, जल है, यो चाहिँ के हो त, यसले चाहिँ के कुरालाई जनाउँदछ त भन्दाखेरि, अस्ति नै हामीले हेऱ्यौँ नि अर्थ, पानीहरूले चाहिँ मानव जाति हो, भाषा मानव जातिलाई नै जनाउँदछ भने पानीले मात्र, बहुवचन र एक वचन। अब हेर्नुहोस् है, पानी भनेको एक वचन, एक वचनले चाहिँ बाइबलमा के कुरालाई जनाउँदो रहेछ त भन्दाखेरि वचन, बुझ्दै हुनुहुन्छ, वचनलाई जनाउँदछ। त्यसो भए अब हेर्नुहोस् है, यो खरानी र पानी, अब यो खरानीले चाहिँ के कुरालाई जनाउँदछ त भन्दाखेरि यो विश्वासको साक्षीहरूको जीवनीलाई जनाउँदछ भने पानीले वचनलाई। अब जब यो पानी र वचन चाहिँ हो, उनीहरूको जीवनी चाहिँ नि परमेश्वरको वचनसँग जब मिल्दछ, त्यसपछि चाहिँ शुद्ध गर्ने चाहिँ शक्ति चाहिँ त्यहाँ आउँदो रहेछ क्या, बुझ्दै हुनुहुन्छ। अब त्यो शुद्ध गर्ने शक्ति चाहिँ के हो त, कस्तो हो त, अहिले त हामीले हेऱ्यौँ नि प्रारूप र प्रतिरूप भन्ने कुरा हेऱ्यौँ, त्यो समयमा साँच्चीकै त्यो जलसँग मिसाएर त्यो खरानीले अशुद्ध भएका मानिसहरूलाई शुद्ध बनाउने काम गर्दथ्यो भने, तर अहिले मण्डलीको समयमा, यो सुसमाचारीय युग को समयमा हामीले हेर्दछौँ भने चाहिँ त्यो चाहिँ हाम्रो लागि चाहिँ के हो त भन्दाखेरि प्रतिरूप मात्र हो, होइन, प्रारूप प्रतिरूप हो हाम्रो लागि, टाइप एन्ड एन्टी टाइप हो, एन्टी टाइप हो हाम्रो लागि। त्यसो भए यो एन्टी टाइपले चाहिँ कसरी काम गर्दछ त भनेर हामीले हेर्दछौँ भने, अयुबको जीवनलाई हामी हेर्दछौँ भने अयुबलाई के भयो त भन्दा दुःख कष्ट पीडा सबै कुराहरू पर्यो हो। त्यसो हुँदै गर्दाखेरि अयुबको सारा सम्पत्ति, धन सम्पत्ति सबै कुरा उड्यो, होइन, स्वास्थ्यमा पनि एकदमै गडबडी, धेरै दुःख कष्ट पर्यो, अनि तर अयुबले के गरे त भन्दा परमेश्वरले नै दिनुभयो, परमेश्वरले नै लानुभयो, अयुबले कहिले पनि गणन गरेनन् के। त्यस्तै अहिले यो समयमा, यो सुसमाचारीय युगमा प्रतिरूपमा, अब है यो चाहिँ एन्टी टाइपमा हाम्रो जीवनमा पनि त्यस्तै परिस्थितिहरू आयो भने, जब हामीले यो विश्वासका साक्षीहरूलाई हामी हेर्दछौँ नि, तब के हुँदछ त भन्दाखेरि यसले हामीलाई पनि के गर्दछ त भन्दा शुद्ध पार्दछ क्या हामीलाई। यो परिस्थिति हुँदै जाँदा चाहिँ अयुबले यस्तो गरेका थिए, त्यस्तै हामीले पनि अब के गर्नु पर्दछ त भन्दा, अयुबले जसरी परमेश्वरमा खुसी भएका थिए, परमेश्वरलाई चाहिँ उसले चाहिँ आदर गरेका थिए, त्यस्तो दुःख परिस्थितिहरूमा, कष्टको समयहरूमा पनि हामीले पनि त्यसरी नै परमेश्वरलाई गुणगान गर्नुहुन्न, परमेश्वरकै योजनामा हामी पनि चल्नुपर्छ भनेर चाहिँ नि हाम्रो मस्तिष्कलाई चाहिँ यसले चाहिँ शुद्ध गराउँदछ कि, बुझ्दै हुनुहुन्छ। हो, यो चाहिँ प्रतिरूपमा यसरी हाम्रो काम गर्दछ कि। अब दानियलको जीवनमा हामी हेर्दछौँ भने दानियललाई चाहिँ प्रार्थना नगर, होइन, प्रार्थना गर्यो भने चाहिँ सिंह खोरमा हालिदिन्छु भन्नेसम्म भन्दै गर्दाखेरि दानियलले चाहिँ के गरे त भन्दा प्रार्थना गरे। अब हेर्नुहोस् त, हाम्रो जीवनमा पनि हामी चाहिँ प्रार्थना गर्नको निम्ति चाहिँ हामीले, होइन, हामी रोकिँदछौँ, हामीले प्रार्थना गरिराख्दैनौँ भने, दानियललाई हामीले जब हेर्दछौँ नि त्यो परिस्थितिहरूमा पनि दानियलले प्रार्थना गरेका थिए, त्यो कुरा हेर्दै गर्दाखेरि हाम्रो मस्तिष्कलाई चाहिँ के गर्दछ त भन्दाखेरि शुद्ध पार्दछ, र त्यही शक्तिमा हामीले चाहिँ के गर्न सक्दछौँ त भन्दाखेरि प्रार्थनाको जीवन हामीले बिताउने हामीलाई बनाउँदछ है। उनीहरूको जीवनलाई हेर्दा विश्वासको साक्षी हुन् नि त, होइन। त्यस्तै योसेफको घटनालाई हामी हेर्दछौँ भने पोतिफरको श्रीमतीले उसँगै बस्ने, होइन, उसले इच्छा गरेका थिइन्, त्यस्तो हुँदा पनि चाहिँ के गरे त भन्दा योसेफ चाहिँ त्यो परिस्थितिहरूबाट पनि भागेको घटना हामीलाई थाहा छ। जब हामी पनि यस्तै परिस्थितिहरूमा हामी पर्दछौँ भने, जब हामी योसेफलाई, योसेफको जीवनीलाई हामी हेर्दछौँ, त्यस पश्चात के हुँदछ त भन्दाखेरि हामीले त्यो पापमय अवस्थाहरूलाई त्यागेर भाग्नको निम्ति हामीलाई त्यो जोस जाँगर मिल्दछ, र त्यसरी नै हाम्रो हामीलाई चाहिँ के हुँदछ त शुद्ध गराउन मद्दत हामीलाई गर्दछ। त्यस्तै बाइबलमा अनगिन्ती उदाहरणहरू छन्, याकुबका उदाहरणहरू छन्, दाउदका उदाहरणहरू छन्, होइन? दाउदले पनि के गरेका थिए त, पाप गरेका थिए, नातान अगमबक्त आए, त्यसपछि तिमीले चाहिँ यस्तो यस्तो गर्यो, पाप गर्यो भनेर भन्दै गर्दाखेरि चाहिँ त्यही पश्चात नै उसले के गरे त भन्दा क्षमा मागेका छन्, र त्यो पापका कुरा उसले कहिले पनि दोहोऱ्याएनन्। त्यस्तै हामी पनि त्यस्तै अवस्थाहरूमा छौँ भने हामीले जब यी विश्वासका साक्षीहरूको जीवनीलाई हामीले परमेश्वरको वचनमा हामीले हेर्दछौँ, पानी भनेको परमेश्वरको वचन हो, होइन? यिनीहरूको जीवनीलाई चाहिँ परमेश्वरको वचनमा चाहिँ के गरेका छन् त भन्दा लेखिएका छन्। कसरी? परमेश्वरको आत्माको प्रेरणाद्वारा हो। जब उनीहरूको जीवनी हामी यो वचनमा हामी हेर्दछौँ, त्यस पश्चात हामीलाई पनि यो उनीहरूको जीवनीले चाहिँ के गर्दछ त भन्दा शुद्ध तुलाउने हामीलाई गर्दछ। त्यसै गरी हामी मोसाको जीवनीलाई पनि हामी हेर्न सक्दछौँ। अब यसो हो भने रातो घोडाले चाहिँ कसलाई दर्शाउँदछ त, कुन समूहलाई भन्दाखेरि विश्वासको साक्षीहरूको समूहलाई दर्शाउँदछ। अब त्यस पश्चात हामीले हेर्दछौँ भने दोस्रो घोडा निस्केर आए, हामी फेरि जकरियाकै पुस्तकमा हामी फर्क्यौँ, होइन? त्यसपछि हामी के हेरौँ त भन्दा, त्यसपछि के भयो त, कालो घोडाहरू चाहिँ के गरे त भन्दा निस्कि आए। अब हेर्नुहोस् है, कालो घोडाले चाहिँ अब कसलाई जनाउँदछ त, हामी त्यो कुरालाई हेर्नेछौँ। कालोले चाहिँ नि दुःख कष्ट परिस्थिति होइन का कुराहरूलाई चाहिँ जनाउँदछ क्या, होइन? अब जस्तै हामी रोमी 6:3 हामी पढौँ त, रोमी 6:3 पद हाम्रो सिस्टर निता अथवा विनोद ब्रदर जसले पढिदिनु भयो नि हुन्छ।
रोमी 6 को कति भन्नुभयो?
3 पद
रोमी 6:3।
हजुर
अथवा हामी हरूमध्ये जतिजनाले येशु ख्रिस्टभित्र बत्तीसमा लियौँ, हामीले उहाँकै मृत्युभित्र बत्तीसमा लिएका थियौँ भन्ने कुरा के तिमीहरूलाई थाहा छैन?
हेर्नुहोस् त, उहाँकै मृत्युमा उहाँकै कष्टमा चाहिँ के गर्यौँ त भन्दा बत्तीसमा लियौँ। अब हेर्नुहोस् है, अब हेर्नुहोस् त यहाँनिर के देखाइएको छ त भन्दाखेरि नि उहाँकै भनेको यीशु ख्रिस्ट सँगसँगै दुःख कष्ट भोग्ने समूह चाहिँ कुन होला त? सो हामीले कल्पना गरौँ त को होला त भन्दाखेरि यो त अरू कोही हुन सक्दैन, एउटै समूह हुन सक्दछ। त्यो समूह भनेको चाहिँ को हो त भन्दा यीशु ख्रिस्टको साँचो चेलाहरू, साँचो मण्डली हो। बाइबलले सानो बगाल पनि भनेर भनिएको हामी पाउँदछौँ, र अर्को नाम चाहिँ के पनि भनिएको छ त भन्दा त्यो सङ्ख्या 1,40,000 को मण्डलीको सङ्ख्या हुन्। बुझ्दै हुनुहुन्छ? अझै यसलाई हामी प्रष्टै बुझ्नको निम्ति हामी श्रेष्ठ गीत 1:5 पदलाई हामी हेरौँ। विनोद ब्रदरलाई पढिदिनु हुन म अनुरोध गर्न चाहन्छु, श्रेष्ठ गीत 1:5 पद।
श्रेष्ठ गीत 1:5 पद यसरी लेखेको छ, हे यरुशलेमका छोराहरू हो, म काली त छु तर सुन्दर छु, केदारका पातहरू जस्तै, सुलेमानका पर्दाहरू जस्तै।
हजुर 6 पद पनि
हुन्छ हुन्छ, म काली भएकी तिनीहरूले मलाई नहेर, किनकि घामले मलाई डराएको हो, मेरी आमाका छोराहरू मसँग क्रोधित थिए, तिनीहरूले मलाई दागबारीहरू की रखवाली तुल्याए, तर मैले आफ्नै दागबारीको हेरचाह गरेकी छैन।
हुन्छ, हाम्रो विनोद ब्रदरलाई धेरै धेरै धन्यवाद। अब हेर्नुहोस् है, यहाँनिर के छ त भन्दा, हे यरुसलेमका छोरीहरू हो, म काली त छु। अब हेर्नुहोस् है, यहाँ काली भन्ने कुरा आएको छ क्या, म काली त छु हो तर सुन्दरी छु हो छपद हेर्नुहोस् त, म काली भएकीले भनेर चाहिँ, काली काली भने कालो यहाँ शब्द यहाँ चलाएको हामी पाउँदछौँ। अब हेर्नुहोस् है, यो चाहिँ कसले भन्दैछन् त भनेर हामीले हेर्दछौँ भने, यो चाहिँ सोलोमनको पत्नीले है। अब बाइबलमा हामीले हेर्दछौँ भने सोलोमनले कसलाई दर्शाउँदछ त भनेर हामीले हेर्दछौँ भने, सोलोमनले चाहिँ यीशु ख्रिस्टलाई चाहिँ दर्शाउँदछ। प्रत्येक घटनामा, हरेक घटनामा होइन, तर यस्ता घटनाहरू छन् सोलोमनको जीवनमा घटित भएका घटनाहरू, जुन घटनाहरूले चाहिँ प्रष्टै के कुरालाई बताउँदछ त भन्दाखेरि, सोलोमनले यीशु ख्रिस्टलाई दर्शाउँदछ भनेर पनि बताउने घटनाहरू हामी बाइबलमा पाउँदछौँ। अब हेर्नुहोस् है, यीशु ख्रिस्ट स्वयंले यहाँ सोलोमन भन्दा कोही ठुला छन् भनेर आफ्नो बारेमा यीशु ख्रिस्टले भनिराख्नु भएको, सोलोमनसँग दाजी राख्नु भएको घटना हामी मत्तीकै पुस्तकमा पनि हामी पाउँदछौँ, सुसमाचारकै पुस्तकमा हामी पाउँदछौँ। त्यसो हो भने अब हेर्नुहोस् है, यहाँ सोलोमनले यीशु ख्रिस्टलाई दर्शाउँदछ भने, सोलोमनको श्रीमतीले चाहिँ कसलाई दर्शाउँदछ त भन्दाखेरि, सोलोमनले यीशु ख्रिस्टलाई, त्यसो भए सोलोमनको श्रीमतीले चाहिँ यीशु ख्रिस्टको दुलही यानि कि यीशु ख्रिस्टका पत्नीलाई चाहिँ दर्शाउँदछ। त्यो चाहिँ को हुन् त तीहरू भन्दाखेरि, चाहिँ मण्डलीहरू हुन्। बुझ्दै हुनुहुन्छ? पहिलो कोरन्ती 11:2 हामीले हेर्दछौँ भने पनि प्रेरित पावलले त्यही भनेका छन्, म चाहिँ तिमीहरूलाई चाहिँ हो चोखी कन्याको रूपमा चाहिँ एउटा पतिसँग तिमीहरूको चाहिँ मैले मगनी गरिदिएको छु। हो, त्यो चाहिँ यीशु ख्रिस्टसँग हो। अब बुझ्दै हुनुहुन्छ नि होइन? त्यसो हो भने अब हेर्नुहोस् है, मण्डली चाहिँ यहाँ के छन् त भन्दा काली छ भनेर भनेको छ के, मण्डली चाहिँ काली छ। अब यो काली चाहिँ मण्डली कसरी काली हुन सक्यो त? अब यो शाब्दिक रूपमा काली भन्नु खोजेको होइन, तर यसको अर्थ छ। अब यो काली किन भयो त? 6 पदमा हामीले हेऱ्यौँ भने, म काली भएकीले, अब हेर्नुहोस् है, म काली भएकीले तिमीहरूले मलाई नहेर, किनकि घामले मलाई डराएको। अब हेर्नुहोस् है, मण्डली चाहिँ काली किन भएको रहेछ नि त भन्दा, घामले डराएर पो रहेछ कि, घामले। अब यो शाब्दिक घामले डराएको होइन, तर घामको पनि अर्थ चाहिँ हामी बाइबलमै हामी पाउँदछौँ कि। कृपया मत्ती 13:5 र 6 पद पढिदिनुहोस् त, मत्ती 13:5 र 6 पद। सिस्टर निता, अब यो घामको अर्थ हेर्दैछौँ है हामी, मत्ती 13:5 र 6 पद।
केही ढुङ्गेनी जमिनहरूमा खसे जहाँ तिनीहरूले धेरै माटो पाएनन्, तर र माटोको गहिराई नभएको हुनाले ती झट्टै उम्रिहाले। अनि जब घाम लाग्यो तब ती खरिए र जरा नभएको हुनाले ती सुकी गए।
अब यहाँ हेर्नुहोस् त, यहाँ घाम भन्ने चाहिँ चलाएको छ, घाम भन्ने शब्द, यो चाहिँ यीशु ख्रिस्ट स्वयंले चाहिँ बिउ छर्ने दृष्टान्तमा चाहिँ उहाँले बताउनु भएको हो क्या। केही बिउहरू चाहिँ ढुङ्गेनी जमिनमा परे अनि घाम लाग्यो अरे क्या, त्यहाँनिर चाहिँ के लाग्यो, घाम। अब घाम लागिसकेपछि चाहिँ के भयो त भन्दाखेरि, त्यो चाहिँ खारिएर गए, सुकिहाले भनेर चाहिँ नि यहाँ भनेको हामी पाउँदछौँ। बुझ्दै हुनुहुन्छ? अब यो घामको अर्थ चाहिँ के हो त? आउनुहोस् हामी मत्ती 13:20 र 21 हामी पाउँदछौँ, त्यो पढौँ त, पढिदिनुहोस् सिस्टर निता।
तर ढुङ्गेनी जमिनहरूमा छरिएको चाहिँ यो हो जसले वचन सुन्छ र तुरुन्तै आनन्दपूर्वक त्यसलाई ग्रहण गर्छ, तर आफूमा जरा नभएको हुनाले त्यो केही समयसम्म मात्र रहन्छ, किनकि वचनको कारणले जब कष्ट वा खेदो आइपर्छ तब तुरुन्तै त्यसले त्यस खाइहाल्छ।
हेर्नुहोस् है, अब हेर्नुहोस् त, यो चाहिँ यीशु ख्रिस्ट स्वयंले त्यसको अर्थ बताउनु भएको हो कि। त्यो घामको अर्थ चाहिँ यहाँ के छ त भनेर हेर्नुहोस् है, 20 पदमा ढुङ्गेनी जमिनै छ। हामीले यहाँनिर जुन 6 पदमा हेऱ्यौँ त्यो पनि ढुङ्गेनी जमिनकै थियो हो। अब हेर्नुहोस् है, यहाँ 21 पदमा के भयो त भन्दाखेरि नि, यहाँनिर के लेखिएको छ, किनकि वचनको कारणले जब कष्ट वा खेदो आइपर्छ भनेर लेखेको छ नि होइन, कष्ट वा खेदो भने चाहिँ हेर्नुहोस् त, त्यो घामले चाहिँ यहाँ के कुरालाई जनाउँदछ त भन्दा, कष्ट, दुःख, कष्ट, खेदोलाई चाहिँ यहाँ जनाउँदछ के। त्यसो हो भने मण्डली चाहिँ यहाँ कसरी काली भयो त भन्दा, किन काली भयो त भन्दा, घामले डढाएर। अब घामले डढाउनुको अर्थ चाहिँ के हो त भन्दा, उनीहरूको जीवनमा चाहिँ दुःख कष्ट आएको कारणले गर्दा चाहिँ उनीहरू काली भए। बुझ्दै हुनुहुन्छ? अब यति मात्र होइन, यहाँ अघि भर्खर हामीले श्रेष्ठ गीतको 1:5 हेऱ्यौँ, अब काली त छ, काली भए पनि म चाहिँ के छु भनेर भनेको छ, म सुन्दरी छु भनेर भनेको छ कि। अब काली भन्नुको मतलब दुःख कष्ट पीडाहरू सहँदै गर्दाखेरि पनि उनीहरू चाहिँ कसरी चाहिँ एकदमै सुन्दरी भए त भन्दाखेरि, जब उनीहरूको जीवनमा ती दुःख कष्टका कुराहरू आउँदछन् त्यस पश्चात के हुँदछन् त भन्दाखेरि, उनीहरूको चाहिँ चरित्र चाहिँ के हुँदछ त भन्दा विकसित हुँदै 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 जाँदछन् के। यसै कारणले गर्दा त्यो सुन्दरी हुनु भनेको चाहिँ के हो त भने, शारीरिक रूपमा सुन्दरी हुनु होइन तर स्वभावमा चाहिँ सुन्दरी हुनु हो। एमेन, बुझ्दै हुनुहुन्छ? हो, कष्ट दुःख कष्ट पीडा जब आउँदछ नि त्यो कुराहरूले नै मण्डलीलाई चाहिँ के गर्दछ त भन्दाखेरि एकदमै सुन्दरी 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 बनाउँदै जाँदछ। यसै कारणले गर्दा बाइबलमा पनि के भनेको छ त भन्दा, तिमीहरूको बाहिरी स्वभावमा होइन, पत्रुसको पुस्तकमा पत्रुसले लेखेका छन् बाहिरी स्वभावहरूमा होइन तर तिमीहरू भित्री वर्तापमा चाहिँ के हुँदै जाऊ, सुन्दरी हुँदै जाओ भनेर चाहिँ नि बाइबलमा प्रेरित पत्रुसले लेखेको हामी पाउँदछौँ। र यो सुन्दरी चाहिँ अब कसरी हुँदछ त भन्दा, त्यो क्यारेक्टर है, त्यो चरित्रहरू चाहिँ के हो त, गलाती 5:22 लेखे अनुसार हामीलाई थाहा छ, प्रेम आनन्द शान्ति होइन, दया भलाइ विश्वस्तता नम्रता, यी कुराहरू चाहिँ उनीहरूको जीवनमा चाहिँ भरिँदै 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 जाँदछ र उनीहरूको चरित्र चाहिँ यसरी के हुँदछ त भन्दाखेरि एकदमै सुन्दर 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 हुँदछ। आमेन। यस्तै हिब्रू 5:8 पढिदिनुहोस् त, यीशु ख्रिस्ट स्वयंले पनि नि के गर्नुभयो त भन्दाखेरि दुःख कष्ट भोग्नु भयो के, त्यहाँबाट आज्ञाकारिताको कुराहरू उहाँले सिक्नुभयो भन्ने कुरा हामी देख्न पाउँदछौँ हिब्रू 5:8। हाम्रो भद्र ब्रदर पोसिबल छ भने हजुरलाई पढिदिनु भन्नु मैले अनुरोध गरे, हिब्रू 5:8। हुन्छ, हाम्रो श्रेष्ठ निताले नै पढिदिनुहोस् हिब्रू 5:8।
उहाँ पुत्र हुनुहुन्थ्यो र पनि आफूले दुःख भोग्नु भएको कुराहरूबाट उहाँले आज्ञा पालन गर्न सिक्नुभयो।
आमेन। उहाँ यीशु ख्रीष्ट स्वयंले चाहिँ के गर्नुभयो त भन्दा, पुत्र परमेश्वरको पुत्र हुनुभए तापनि नि उहाँले दुःख कष्ट सहनुभयो र आज्ञा पालन आज्ञाकारिताका कुराहरू सिक्नुभयो। त्यसबाट नै के भयो त भन्दा, उहाँ पनि है सिद्धतातर्फ जानुभएको होइन, त्यो कुरा हामी देख्दछौँ। र उहाँलाई परमेश्वरले एउटा ठुलो होइन के दिनुभएको त भन्दाखेरि एउटा प्राइज उपहार दिनुभएको कुरा हामी पाउँदछौँ। त्यस्तै हामीले पनि त्यो दुःख कष्टहरू सहनै पर्ने हुँदछ। हामीले हेर्दछौँ भने प्रेरित 14:22 हामीले हेर्दछौँ भने त्यहाँ तिमीहरू दुःख कष्ट पीडा सहेर चाहिँ स्वर्गको राज्यमा प्रवेश गर्नेछौ भनेर चाहिँ हामी लेखिएको हामी पाउँदछौँ। त्यस्तै तिमोथीकै पुस्तकमा पनि हामीले हेर्दछौँ भने त्यहाँनिर चाहिँ जसरी ख्रिस्टले पनि दुःख भोग्नुभयो, तिमीहरूले पनि दुःख भोग्नु जरुरी छ हो। उहाँसँग भक्ति साथ जीवन बिताउन इच्छा गर्ने हरेकले चाहिँ दुःख कष्ट भोग्नु नै पर्छ भनेर बाइबलले हामीलाई बताउँदछ। बुझ्दै हुनुहुन्छ? अब अर्को हामीले यहाँ याद गर्नुपर्ने कुरा चाहिँ, कालो घोडा चाहिँ कुन दिशातर्फ जाँदै थियो? हेर्नुहोस् त, कुन दिशातर्फ जाँदै थियो? उत्तरतर्फ। अब त्यसो हो भने यो उत्तरले चाहिँ के कुरालाई जनाउँदछ त? हामी हेर्नेछौँ ढिला नगरिकन भजन सङ्ग्रह 45:6 हाम्रो श्रेष्ठ निताले पढाइदिनुहोस् र भजन सङ्ग्रह 48:2 चाहिँ हाम्रो विनोद ब्रदरलाई पढिदिनु न, म अनुरोध गर्न चाहन्छु।
भजन सङ्ग्रह कति भन्नुभयो?
75:6 यहाँ स्क्रिनमा देख्न सक्नुहुन्छ, मैले यहाँ माउस लगाइरहेको छु। 75:6
किनकि पदोन्नति न पूर्वबाट न पश्चिमबाट न दक्षिणबाट आउँछ।
हेर्नुहोस् त, यहाँ पदोन्नति भनेको छ उन्नति चाहिँ कहाँबाट, हेर्नुहोस् त, न चाहिँ पूर्वबाट न पश्चिमबाट न चाहिँ कहाँबाट दक्षिणबाट आउँछ भनेर लेखेको छ। अब एउटा कुन कुन दिशा बच्यो, कुन दिशा बच्यो? पूर्वबाट नि आउँदैन, पश्चिमबाट नि आउँदैन, दक्षिणबाट नि आउँदैन। अब एउटा दिशा कुन दिशा बच्यो?
उत्तर।
उत्तर हो। उत्तरबाट चाहिँ फेरि पदोन्नति आउँदो रहेछ के? किन त उत्तरैबाट पदोन्नति आउँदछ? पढिदिनुहोस् त भजन सङ्ग्रह 48 को दुई पद, विनोद रजक।
भजन संग्रह 48:2।
कति
यहाँ यसरी लेखेको छ, उचाइमा सुन्दर सम्पूर्ण पृथ्वीको हर्ष सिओन पर्वत हो, जुन चाहिँ उत्तरीय भागहरूमा अवस्थित छ, जो नै त्यो महाराजाको सहर हो।
हेर्नुहोस् त यहाँनिर उचाइमा सुन्दर सम्पूर्ण पृथ्वीको हर्ष सियोन पर्वत हो। अब सियोन पर्वतले चाहिँ केलाई जनाउँदछ त भन्दाखेरि सियोनले चाहिँ स्वर्गलाई जनाउँदछ हो। अनि यो चाहिँ कहाँ छ भनेको छ? उत्तरीय भागहरूमा अवस्थित छ। कहाँ छ? दक्षिणमा छ भनेको छ, पूर्वमा छ भनेको छ, होइन? छैन नि होइन। यो चाहिँ केमा छ भनेको छ? उत्तरमा छ। बुझ्दै हुनुहुन्छ? उत्तरीय भागहरूमा अवस्थित छ अनि यो महाराजाको सहर हो। हाम्रो महाराजा को हुनुहुन्छ? राजाहरूको राजा महाराजा यीशु ख्रीष्ट हुनुहुन्छ, होइन? हो। यो उत्तरले चाहिँ कसलाई जनाउँदछ त भन्दा स्वर्गलाई जनाउँदछ। त्यसो हो भने यो वर्ग चाहिँ हेर्नुहोस् त, यो कालो घोडा चाहिँ कुन तर्फ जाँदै थियो त? उत्तरतर्फ। भन्नुको अर्थ चाहिँ के हो त भन्दा, यिनीहरू चाहिँ स्वर्गीय मुक्तिमा जाने समूहहरू हुन् भनेर चाहिँ बाइबलले हामीले यसरी प्रष्ट बताउँदछ। आमेन। उत्तरले त स्वर्गलाई जनाउँदछ। यसै कारणले गर्दा यसैया 14:13 पद हामी हेरौँ त। यसैया 14:13 सिस्टर नितालाई पढिदिन अनुरोध गरे। यसैया 14:13 पद। सिस्टर निता सुन्दै हुनुहुन्छ? हुन्छ त,
हजुर,
ए ल हुन्छ, पढिदिनुहोस् सिस्टर निता।
तैले आफ्नो हृदयमा भनिस्, म स्वर्गमा उक्लने छु, परमेश्वरका ताराहरू भन्दा माथि म मेरो सिंहासनलाई उच्च पार्नेछु, पवित्र पर्वतको सबैभन्दा उच्च टाकुरामा सभासदको पर्वतमा म विराजमान हुनेछु। आमेन।
आमेन, हुन्छ, धन्यवाद। अब हेर्नुहोस् है, यहाँनिर जुन उहाँले जुन भर्जन पढ्नुभयो त्यहाँनिर चाहिँ उत्तरीय भागहरू भन्ने चाहिँ यहाँनिर लेखिएको हामी पाउँदैनौँ। तर केजिबी बाइबल हामीले हेर्छौँ भने किङ जेम्स बाइबलमा, नेपाली चाहिँ टिभीएस बाइबल है, त्यहाँ चाहिँ उल्था गरिएको हामी पाउँदछौँ, किनकि केजिबीकै उल्था गरिएको बाइबल हो टिभीएस। त्यहाँ हेर्छौँ भने चाहिँ यहाँ के लेखेको हामी पाउँदछौँ त भन्दाखेरि, अनि म उत्तरीय भागहरूमा अवस्थित भएको सभास्थलको पर्वतमाथि बस्नेछु भनेर यहाँ लेखेको हामी पाउँदछ कि। यो कहाँनिर? उत्तरीय भागहरूमा अवस्थित भएको पवित्र स्थान भन्दा पनि माथि म जानेछु। यो कसले भनेको हो त भन्दा, लुसिफरले। लुसिफरले चाहिँ म चाहिँ पूर्वको होइन दिशामा भएको भागहरूमा पर्वतपाथी म भनेन कि उसले, न उत्तर न पूर्वको भने, न दक्षिणको कुरा गर्यो, न चाहिँ होइन अरू कुनै दिशाको बारेमा भनेको छैन क्या, यहाँ उत्तरै भनेको छ कि। किन त उत्तर भने? उत्तरले चाहिँ केलाई जनाउँदछ त भन्दाखेरि स्वर्गलाई जनाउँदछ। बुझ्दै हुनुहुन्छ? स्वर्ग भएको दिशालाई जनाउँदछ क्या बाइबल अनुसार हेर्ने हो। यसै कारणले गर्दा त्यो स्वर्ग भन्दा पनि म माथि जान्छु है, त्यहाँनिर म त्यो है पवित्र पर्वतमा चाहिँ म नै अधिकार जुमाउँछु भनेर चाहिँ नि कसले भनेका हुन् त भन्दा, लुसिफरले भनेका हुन्। बुझ्दै हुनुहुन्छ? ल, अब हामीले हेऱ्यौँ कालो घोडाको अर्थलाई हामीले हेऱ्यौँ। अब यो कालो घोडाको अर्थले चाहिँ कालो घोडा यानि कि त्यो च्यारियट्स, च्यारियट्स भनेको रथ, त्यो रथ जुनलाई चाहिँ कालो घोडाले तानेको थियो, त्यसले चाहिँ कुन वर्गलाई कुन समूहलाई जनाउने रहेछ त भन्दाखेरि मण्डलीलाई जनाउने रहेछ भन्ने कुरालाई हामीले हेऱ्यौँ। अब हामी अर्को हेरौँ है त, यो चाहिँ दोस्रो थियो। अब तेस्रोमा चाहिँ को आए त भन्दाखेरि के आए त भन्दा सेता घोडाहरू आए के, बुझ्दै हुनुहुन्छ? अब यो सेता घोडाहरूले चाहिँ के गरेका थिए त भन्दाखेरि, सेता घोडा चाहिँ नि ती काला घोडाहरू के पछि पछि उत्तरी तर्फ नै जाँदै थिए। यसको मतलब के हो त भन्दाखेरि, उनीहरू पनि स्वर्गीय मुक्तिकै भागीदारहरू हुने वर्गहरू हुन् भन्ने कुरालाई जनाउँदछन्। त्यसो भए ती वर्गहरू को हुन् त भन्दाखेरि ठुला भिडहरू हुन्, बुझ्दै हुनुहुन्छ? कुन भिड कुन हो त, ठुला भिडहरू हुन्। जुन कुरा प्रकाश सात अध्यायमा हामी पाउँदछौँ, ती ठुला भिडहरू चाहिँ के गरिराखेका थिए त भन्दा खजुरका हाँगाहरू लिएर है परमेश्वरको सिंहासनको अघि बसिराखेका थिए। तर हामीले बाइबलमा हेर्दछौँ भने प्रकाश तिनको 20-21मा हामी हेर्दछौँ भने जसले चाहिँ जय पाउँछ, जय पाउनेहरू चाहिँ परमेश्वरसँगै येशू ख्रीस्टसँगै चाहिँ उनीहरू चाहिँ सिंहासनमा बस्ने छन् के, बुझ्दै हुनुहुन्छ? ती चाहिँ को हुन् त भन्दाखेरि मण्डली वर्गहरू हुन्। तर यिनीहरू चाहिँ के हुन् त भन्दाखेरि सिंहासनमा छैनन् के, येशू ख्रीस्टसँग सिंहासनमा बसेका छैनन्। तर यिनीहरू चाहिँ के छन् त भन्दा सिंहासनको है अगाडि चाहिँ खजुरका हाँगाहरू लिएर बसिराखेका छन्। अब यो खजुरको हाँगा के हुन् भन्ने कुरा हामीले मण्डलीको अध्ययनमा नै हामीले विस्तृत रूपमा हेरिसकेका छौँ। यो खजुरको हाँगाले चाहिँ विजयलाई जनाउँदछ होइन, पुरानो करारहरूमा यीशुको समयहरूमा हामीले हेर्दछौँ भने राजाहरूले चाहिँ जब विजय भएर आउँदथे उनीहरूको स्वागत गर्नको लागि चाहिँ खजुरका हाँगाहरू लिएर हल्लाउँदथे कि। त्यस्तै येशु ख्रिस्टकै समयमा पनि हामीले हेर्दछौँ भने येशु ख्रिस्ट जब यरुसलेममा प्रवेश गर्दै हुनुहुन्थ्यो त्यहाँका व्यक्तिहरूले के गरेका थिए त भन्दा खजुरका हाँगाहरू लिएर चाहिँ नि येशु ख्रिस्टलाई स्वागत गरिराखेको घटना हामी देख्न सक्दछौँ। अब यिनीहरू विजय त भए, कसरी विजय भयो त भन्दाखेरि येशु ख्रिस्टको रगतले चाहिँ धोएर, हेर्नुहोस् है, यिनीहरूको वस्त्रलाई चाहिँ यिनीहरूले के गरे त भन्दा सेतो बनाए। त्यसै कारणले गर्दा हेर्नुहोस् त सेतो वस्त्र यिनीहरूले लगाएका छन्, सेतै घोडाहरू हुन् हो, सेता वस्त्रहरू यिनीहरू छन् लगाएका छन् के। त्यो चाहिँ के हो त भन्दा यिनीहरू पनि त्यो ट्रायल्सहरूबाट भएर गएका छन्। ट्रायल्स भनेको के हो त भन्दा त्यो दुःख कष्टहरूबाट भएर जब गए त्यो समयमा यिनीहरूले के गरे त भन्दाखेरि त्यो समयमा चाहिँ आफू चाहिँ अब फेथफुल भएर, फेथफुल भनेको विश्वासयोग्य भएर परमेश्वरलाई देखाए र त्यो समयमा चाहिँ अब के भयो यिनीहरू, अनि त्यसपछि यिनीहरू पनि स्वर्गीय मुक्तिमा गए। यिनीहरूले कसलाई पछ्याउँदै थिए, काला घोडा। काला घोडा, कालो घोडा कुन दिशातर्फ जाँदै थिए, उत्तरतर्फ। त्यसो हो भने यिनीहरूले चाहिँ ठुलो भिडलाई जनाउँदछ जो चाहिँ विश्वासयोग्य हुन चुकेका थिए। यही घटना हामीले हेर्दछौँ भने गत हप्ता पनि हामीले हेरेका थियौँ है, जुन चाहिँ भजन सङ्ग्रह 45 अध्यायमा थियो हो, सहेलीहरू भनेर भनेको थियो नि होइन, दुलहीको सहेलीहरू हो। यो सहेलीहरूले चाहिँ कसलाई जनाउँदछ त भन्दा ठुलो भिडलाई जनाउँदछ। दुलही त को हो त, मण्डली हो, दुला येशू ख्रीष्ट हुनुहुन्छ हो, यसलाई जनाउँदछ, बुझ्दै हुनुहुन्छ हो। ल अब यति कुरा अब हामीले हेरिसकेपछि अब हामी अगाडि बढौँ। अर्को घोडाहरू छन् कि, अब यहाँ हेर्नुहोस् है, चौथोमा चाहिँ के भयो त भन्दा थोप्ले र गाडा भनेर भनेको छ। अब यो थोप्ले र गाडा भन्ने दुईवटा यहाँ घोडाहरू छ नि त होइन, एउटा थोप्लेहरू अर्को चाहिँ गाडा। अब यसमा चाहिँ के छन् त भन्दा यो वर्गमा चाहिँ यो समूहमा चाहिँ दुईवटा भागहरू छन्, दुईवटा ग्रुपहरू छन् होइन, दुईवटा वर्गहरू छन् भन्ने कुरालाई जनाउँदछ क्या यो चौथोमा पनि के। अब ती के हुन् त आउनुहोस् हामी हेर्नेछौँ। ल अब यो कहाँनिर छ भने हामी जकरियाको पुस्तकमा आउँदा फेरि जकरिया 6:6 पद एकचोटि पढिदिनुहोस् त, हाम्रो विनोद ब्रदरलाई पढिदिनु हुन म अनुरोध गर्न चाहन्छु। 6:6 पद विनोद ब्रदर सुन्दै हुनुहुन्छ?
हजुर हजुर सर,
हजुर
त्यसमा भएका काला घोडाहरू उत्तरको देशतिर निस्केर जान्छन् र सेताहरू तिनको पछि निस्केर जान्छन् अनि थोप्लेहरू दक्षिणतिर निस्केर जान्छन् अनि ती गाढा राता घोडा।
हजुर 6 पद मात्रै, धन्यवाद विनोद ब्रदर। अब हेर्नुहोस् त यहाँ के लेखेका छन् त अन्तिममा, अनि थोप्लेहरू दक्षिण देशतिर निस्केर जान्छन् हो। थोप्लेहरू चाहिँ कहाँ जान्छन् रे, हेर्नुहोस् है, दुईवटा छ नि होइन, थोप्लेहरू चाहिँ कहाँ जान्छन्? दक्षिणतर्फ जान्छन् भनेर यहाँ लेखेको हामी पाउँदछौँ। अब हेर्नुहोस् है, उत्तर, उत्तरको अपोजिट दक्षिण। उत्तरले कसलाई जनाउँदछ त भन्दा स्वर्गलाई जनाउँदछ हो। हामीले हेऱ्यौँ नि, यसै कारणले गर्दा स्वर्गीय मुक्तिमा जानेहरू हुन् यो समूहहरू हुन् भने, यो चाहिँ दक्षिणले चाहिँ केलाई जनाउने भयो त भन्दा पृथ्वीलाई जनाउँदछ क्या। बुझ्दै हुनुहुन्छ? हो, यो त्यसो हो भने यो वर्ग, यो थोप्ले थोप्लेहरू चाहिँ के हो त भन्दाखेरि नि, पृथ्वीमै, बुझ्दै हुनुहुन्छ, कहाँनिर पार्थिव मुक्ति पाउने वर्गहरू हुन् भनेर चाहिँ हामी यहाँ चाल पाउन सक्दछौँ है। ल है त, अब अनि अब यो चाहिँ पार्थिव मुक्ति पाउनेहरू हुन्। अब यिनीहरू चाहिँ को हुन् त भनेर हामीले हेर्दछौँ भने, यिनीहरू चाहिँ मानव जातिहरू हुन् के। बुझ्दै हुनुहुन्छ? मानव जाति जो चाहिँ संसारका मानिस जातिहरू हुन्, संसारका मानिसहरू हुन्। जब उनीहरू, अब हेर्नुहोस् है, यो चाहिँ किन थोप्ले थोप्ले छन् त, किन थोप्ले छन् त भनेर हामीले हेर्दछौँ भने, जब उनीहरूको पुनरुत्थान हुँदछ नि, त्यो समयमा चाहिँ उनीहरू चाहिँ के त पापमय अवस्थामै मरेका थिए भने, त्यही अवस्थामा चाहिँ उनीहरूको चाहिँ पुनरुत्थान हुँदछ क्या। यसै कारणले गर्दाखेरि चाहिँ त्यो पापमय स्वभावमा नै उनीहरू चाहिँ, उनीहरूको पुनरुत्थान हुने भएको कारणले गर्दा उनीहरू चाहिँ थोप्ले 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 छन् कि। बुझ्दै हुनुहुन्छ? हो, अब उनीहरू चाहिँ के हुन्छन् त भन्दा, जब उनीहरू है परमेश्वरको राज्यमा जब उनीहरूको चाहिँ पुनरुत्थान हुँदछ, त्यो समयमा उनीहरू जब आज्ञाकारितामा उनीहरू अघि बढ्दछन् भने के हुँदछन् त भन्दाखेरि, यहाँ तपाईँले देख्न सक्नुहुन्छ पिक्चरमा, यहाँ हेर्नुहोस् त, उनीहरू चाहिँ जवानी अवस्थाहरूमा फर्कँदै 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 जानेछन्। यही कुरा चाहिँ अय्यु 33:25 हामी लेखेको पाउँदछौँ क्या। हेर्नुहोस् त्यहाँ के लेखेको छ, त्यसको मासु बालकको भन्दा पनि ताजा हुनेछ। हो, बालकको कस्तो हुन्छ छाला, मासु कस्तो हुन्छ, एकदमै नरम एकदमै राम्रो हुन्छ नि होइन, त्यस्तै अवस्थामा चाहिँ उनीहरू हुनेछ, अनि फेरि आफ्नो जवानीको अवस्थामा फर्कनेछन् भनेर बाइबलले बताउँदछ। बुझ्दै हुनुहुन्छ? हो, त्यस्तो अवस्थामा उनीहरू फर्किने छन्। यो चाहिँ मानव जाति, अब त्यो मानव जातिमा पनि कुनै कुनै चाहिँ हेर्नुहोस् है फर्कने भए, अरू कुनै कुनै चाहिँ अब के हुनेछन् त हेर्नुहोस् है, यहाँ हेर्नुहोस् है, अब अर्को चाहिँ के थियो त भन्दाखेरि, गाढा गाढा रातो थियो नि त होइन। अब यो गाढा रातोले चाहिँ कुन वर्गलाई जनाउँदछ त भनेर हामीले हेरौँ है त। अब यहाँ हेर्नुहोस् त, यहाँनिर के लेखिएको छ त, अब 7 पदमा म आफै पढ्नेछु, तपाईँले हेर्नुहोस्, जकरिया 6:7। अनि ती गाढा राता घोडाहरू निस्केर पृथ्वीभरि यताउता दुली हिँड भनी जान खोजे, अनि तिनले भने जाओ पृथ्वीभरि यताउता दुली हिँड। अब यिनीहरूको चाहिँ के छ त डिमान्ड, यिनीहरूले चाहिँ के भने त त्यो घोडाहरूले, राता काला घोडाहरूले भन्दाखेरि, ए हामी चाहिँ यताउता पृथ्वीमा डुली हिँड्न पाऊँ भनेर चाहिँ उनीहरूले भने क्या। त्यसो भए जाऊ भनेर चाहिँ के भने त दूतले भने। अब यसको अर्थ के हो त भन्दा, अय्युब 1:7 हामीले हेर्दछौँ भने, तपाईँहरूले अय्युब 1:7 घरमा पढिदिनु होला, म अनुरोध गर्न चाहे, अय्युब 1:7 चाहिँ त्यहाँ के भनेका छन् त भन्दा, शैतानले त्यही कुरा भनेका छन् कि, म चाहिँ त कहाँ गएर आइस भनेर नि त्यहाँनिर भन्दै गर्दाखेरि चाहिँ नि, अय्युब 1:7 बातचित भएको कुरा हामी देख्न पाउँदछौँ होइन। त्यहाँ हुँदै गर्दा चाहिँ, म चाहिँ यताउता पृथ्वीमा यताउता डुली हिँडिराखेका थिएँ भनेर चाहिँ नि, यहाँ जे लेखेको छ नि जकरिया 6:7 त्यही कुरा चाहिँ नि त्यहाँनिर शैतानले चाहिँ भनेको कुरा हामी देख्न पाउँदछौँ क्या। अब यसो हो भने यो वर्गको मानिसहरू चाहिँ कस्तो स्वभावका मानिसहरू हुँदो रहेछन् त भन्दाखेरि, जति भने पनि शैतानिक स्वभावकै, बुझ्दै हुनुहुन्छ, जति गर्दा पनि चाहिँ के हो त भन्दाखेरि, त्यो राम्रो चरित्रमा चाहिँ आउनै नचाहने हट्टी है, शैतान कस्तो छ, हट्टी छ नि होइन, त्यस्तो हट्टी स्वभावको हुने व्यक्तिहरू हुन् भनेर चाहिँ हामी बुझ्न सक्दछौँ कि। बुझ्दै हुनुहुन्छ? अब यसको विषयमा चाहिँ के लेखिएको छ त भन्दा, यस्तै यहाँ 26:9-10 हामीले हेर्दछौँ भने, यहाँ के लेखेको हामी पाउँदछौँ 10 पदमा, यहाँ हेर्नुहोस् है, दुष्टहरूलाई दया देखाइयोस् तापनि त्यसले, हेर्नुहोस् त, तापनि त्यसले धार्मिकता सिक्ने छैन। हो, उनीहरूको पनि पुनरुत्थान, हेर्नुहोस् है, संसारको पुनरुत्थान हुँदछ, सबैजनाको पुनरुत्थान त हुने भयो, त्यो पुनरुत्थानमा पनि कोही कोहीले चाहिँ के गर्नेछन् त भन्दाखेरि है, आज्ञाकारितामा आउनेछन्। त्यो चाहिँ थोप्लेहरू हो के, त्यो थोप्ला थोप्ला परेकाहरूले चाहिँ, तिनीहरू चाहिँ कुन वर्गका हुन् त भन्दा, परमेश्वरमै समर्पित हुने वर्गहरू भए भने, यो गाढा रातोले चाहिँ के कुरालाई जनाउँदछ त भन्दा, उनीहरूलाई चाहिँ धार्मिकताको देशमा धार्मिकताका कुराहरू सिकाए तापनि हेर्नुहोस् त सिधा चाल चल्ने देशमा पनि त्यसले दुष्ट काम गर्नेछ भने चाहिँ मानव जाति जसको पुनरुत्थान हुँदछ संसारमा भएका मानिसहरूको ती वर्गहरूमा पनि कसैले चाहिँ परमेश्वरलाई पछ्याउने छन् कसैले चाहिँ के गर्नेछन् त भन्दाखेरि शैतानलाई नै पछ्याउने छन्। शैतानको जस्तै चरित्रमा चरित्र हुनेछ हटी हुनेछ भनेर भनेको हामी पाउँदछौँ। त्यसै कारणले गर्दा उनीहरू चाहिँ दोस्रो मृत्युमा जानेछन्। बुझ्दै हुनुहुन्छ? त्यहाँ चाहिँ अब उनीहरूको कुनै मौका अब उनीहरूले पाउने छैन, उनीहरू चाहिँ सिधै दोस्रो मृत्युमा जानेछन्। अब हेर्नुहोस् है, यहाँनिर हामीले हेर्दछौँ भने मानिसहरूको चाहिँ येशु ख्रिस्टद्वारा चाहिँ दुईवटा मुक्तिहरू छन्। दुईवटा, त्यही दुईवटा मुक्तिमा पनि हो, एउटा स्वर्गीय एउटा पार्थिव। स्वर्गीयमा पनि दुईवटा भाग छ र पार्थिवमा पनि दुईवटा भाग छ भनेर चाहिँ हामी त्यो मुक्तिको विषयमा हामीले बाइबलमा देख्न सक्दछौँ र उहाँको दिव्य योजनामा हामी त्यो कुरा पाउँदछौँ। जुन कुरा परमेश्वरले आजभन्दा धेरै वर्ष अगाडि कसलाई भन्नुभयो त भन्दाखेरि अब्राहमलाई त्यो कुरा बताउनु भयो। कसरी बताउनु भयो त भन्दा तिम्रो वंशलाई चाहिँ आकाशका ताराहरू जै, आकाशका ताराहरू जै भनेको स्वर्गीय मुक्ति, समुद्रका किनारमा हुने बालुवा जै भनेको पार्थिव मुक्ति हो। यसरी चाहिँ नि के हुनेछ त भन्दाखेरि मुक्ति पाउनेछन् है भनेर चाहिँ परमेश्वरले आजभन्दा धेरै वर्ष अगाडि अब्राहमलाई बताउनु भएको थियो। सोही कुरा जकरियाको पुस्तकमा पनि हामीले पायौँ र सोही कुरा हामीले कहाँ पनि पायौँ त भन्दाखेरि उत्पत्तिको पुस्तकमा गत हप्ता हामीले अध्ययन गरेको पाठ अदनको बगैँचाबाट निस्किएको चारवटा नदी भन्नेमा पनि हामीले त्यो कुरालाई पायौँ। अब अन्तिममा यहाँ के छ त भन्दाखेरि अब हेर्नुहोस् त उत्तरको देशतिर निस्केर जानेहरूको उत्तरको देशमा मेरो आत्मालाई शान्त पारेका छन्। उत्तरको देशले के कुरालाई जनाउँदछ? स्वर्गीय स्वर्ग स्वर्गतिर जाने स्वर्गीय मुक्तितर्फ जानेहरूले चाहिँ परमेश्वरको आत्मालाई चाहिँ के गरेका छन् त भन्दाखेरि आनन्दित तुल्याएका छन् भनेर जकरिया 6:8 यसरी लेखिएको हामी पाउँदछौँ। बुझ्दै हुनुहुन्छ? हो, उहाँको किन त भन्दाखेरि उहाँको पुत्रको दुलहीहरू यानि कि मण्डलीहरू चाहिँ नि तयार भएको होइन र त्यस दिशातर्फ जाँदै गर्दै गर्दाखेरि चाहिँ परमेश्वर पनि के हुनुहुनेछ त भन्दा आनन्दित हुनुहुनेछ भनेर यसरी जकरिया 6 अध्यायमा चाहिँ उहाँको दिव्य योजना मानव जातिप्रतिको उहाँको दिव्य योजना के हो भनेर चाहिँ यसरी प्रष्टै बताइएको हामी पाउँदछौँ। अनि आजको पाठलाई म यही राख्न चाहन्छु अनि आशा छ तपाईँहरूले बुझ्नुभएको छ र परमेश्वरले उहाँको वचनमा उहाँले नै अझै आशिष थपिदिनु भएको। अनि यो समय म यही राख्न चाहन्छु अनि हाम्रो ब्रदर आशिषलाई यो समय म दिन चाहन्छु।
हुन्छ तपाईँहरू।